بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إياك نعبد وإياك نستعين. قرآن پاک کی مقدار کے اعتبار سے چھوٹی سی آیت، ہر نماز میں سورہ فاتحہ پڑھی جاتی ہے، اس میں یہ آیت چوتھی آیت کی حیثیت سے پڑھی جاتی ہے. الحمدللہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین. چوتھی آیت ہے ایاک نعبد وایاک نستعین. یہ سورت تقریباً سب کو یاد ہے، نہیں یاد ہے تو یاد کرنا ضروری ہے، آنا جتنا ضروری ہے اس سے زیادہ ضروری ہے یہ سورہ یاد ہونا، اس لیے کہ روزانہ کی پانچ نمازوں میں اس کو پڑھنا ضروری ہے. ظاہر ہے کہ پانچ ٹائم کھانا تو ضروری نہیں ہے نا، ایک ٹائم بھی کھا لیے تو کام چل جاتا، لیکن ایک ٹائم کی نماز چھوڑے تو کام چل سکتا ہے؟ تو جتنا کھانا ضروری ہے اس سے زیادہ ضروری سورہ فاتحہ کا یاد کرنا ہے. بھائیوں کو بھی، بہنوں کو بھی، جوانوں کو بھی، بوڑھوں کو بھی یاد بھی کرنا، صحیح یاد کرنا ضروری ہے. صحیح یاد کرنے کے واسطے صحیح سیکھے ویسے سیکھنا، خود سے یاد کر لیے صحیح نہیں یاد کر سکتے، یاد ہو جائیں گا آپ کو مگر ادائیگی صحیح نہیں ہو سکتی، وہ تو دیکھ کے ہی صحیح ہوتی. اب اس میں پہلی آیت ہے، سب تعریف اس اللہ کے لیے ہے جو تمام عالموں کا پالنہار ہے، پالنے والا ہے، ضرورتوں کا پورا کرنے والا ہے، جو عام رحمت والا ہے، خاص رحمت والا ہے، الرحمن الرحیم، جو جزا کے دن کا مالک ہے، بدلے کے دن کا مالک، یوم الدین. معنی بھی یاد کر لینا اذکار نماز کے، دوسری پبلک نہیں یاد کری نہیں یاد کری، مگر یہاں آنے والا تو پورے یاد کرنا. تم لوگوں کو کام نہیں لگا رہے ہیں، خالی آ رہے ہیں سننے چلے جا رہے ہیں. آٹھ دن پندرہ دن کا ٹائم لے لو، اذکار نماز صحیح سیکھ کے اس کے معنی یاد کر کے مل کے بولو. پندرہ دن پہلے آپ بولے تھے اذکار نماز کا ترجمہ یاد کرو بول کے، میں یاد کر لیا بول کے بولو، یاد کر لیں گے نا، اس کا فائدہ ہے اس میں. یاد کرو بولے سن کا اپنا ہی فائدہ ہے نا. اللہ کیا فرمایا ہے اپنے پاک کلام میں، مجھے جو پڑھنے کے بعد سے بولے ہیں اس کا کیا مطلب ہے میرے کو معلوم ہو تو کتنا فائدہ ہے. جب آپ معنی یاد کر لیں گے تو یہ شکایت بھی انشاءاللہ العزیز ختم ہوگی کہ نماز میں دل نہیں لگتا. جب لفظ زبان سے بولتے رہیں گے، معنی سوچتے رہیں گے تو اس میں لگے رہیں گے نا، جب اس میں لگے رہیں گے تو ادھر ادھر کہاں جائیں گے؟ ورنہ اپن لوگ نماز میں ٹھہر کے کہاں جا رہے ہیں وہ تو میرے سے بڑھ کے آپ کو معلوم ہے. معنی یاد کرنے سے اور مفہوم کی طرف توجہ کرنے سے ہماری زندگی صحیح ہو جاتی، عقیدے درست ہو جاتے، عمل آدمی کا صحیح ہونے لگتا ہے، زندگی کا مقصد پورا کرنا آسان ہو جاتا ہے، اللہ کی پہچانت ملتی ہے، اپنی حقیقت معلوم ہوتی ہے، وہ راستے پر پھر آدمی چلنے لگتا ہے جس راستے پر چلنے سے ہمیشہ کی کامیابی ملتی ہے۔ کامیابی کی دو قسمیں ہیں، ایک آتی پھر چلے جاتی، ایک کامیابی وہ ہے جو ہمیشہ کے لیے رہتی ہے۔ کسی کے مقابلے میں کھیلنے گئے سمجھو تو ایک ٹیم کامیاب ہو جاتی، پھر دوسری مرتبہ پھر مقابلہ ہوا تو وہ پہلے کامیاب ہوئی سو ٹیم ہار جاتی۔ کامیابی ناکامی سے بدل گئی، ناکامی کامیابی سے بدل گئی، کامیابی آ رہی بھی جا رہی بھی، وہ دیکھی کامیابی ہے۔ یہاں جو سبق دیا جا رہا ہے اس کے نتیجے میں وہ کامیابی ملتی ہے جس کے بعد ناکامی نہیں ہوتی، ہمیشہ ہمیشہ کی کامیابی۔ مگر یہاں کی باتوں پہ عمل کرنے کے واسطے ذرا مشکل ہوتی، نفس پہ بوجھ بہت پڑتا، اپنے آرزوں ارمانوں کا خون ہوتا ہے، جی کی خواہشوں کے خلاف کرنا پڑتا ہے، اس کے واسطے نہیں آتے نہیں کرتے لوگ، اس واسطے آسان دین ڈھونڈ لیے لوگ، کچھ کرنا نہیں پڑنا۔ اگر اتنا ہی آسان ہوتا تو حضرات صحابہ کرام رضی اللہ عنہم اجمعین، تابعین، تبع تابعین، اولیاء اللہ، بزرگان دین اتنی مشقتیں کائے کو اٹھاتے تھے؟ اب تو کچھ کرنا کرانا نہیں ہے، سال میں ایک دو دفعہ کچھ کر لو، قصہ ختم ہو گیا، باقی جیسا جی میں آیا زندگی گزار۔ اس کا نام دین تھوڑا ہی ہے۔ دیکھو سورہ فاتحہ کی پہلی چار آیتیں میں نے آپ کو سنائی، آج ویسے مجھے سنانا ہے اصل میں ایاک نعبد و ایاک نستعین، لیکن اب مضمون میں نے چھیڑ دیا ہے آیات سے متعلق، تو اس لیے آپ کو یہ بتلا رہے ہیں کہ ہم کہتے ہیں ہاتھ باندھ کے نماز میں اللہ کی بارگاہ میں سب تعریف اس اللہ کے لیے ہے جو اس تمام عالموں کی ضرورتوں کا پورا کرنے والا ہے، یہی معنی ہے نا اس کے۔ تو جب اللہ تعالیٰ فرما رہے ہیں کہ یہ بولو میرے سامنے کھڑے رہ کے کہ سب ضرورتوں کے پورا کرنے والے اللہ تعالیٰ ہیں، وہی تعریف کے لائق ہیں، تو اس سے کیا سمجھ میں آئے گا آدمی کو کہ ضرورتیں پورا کرنے والے اللہ ہیں۔ کس کی ضرورتیں پوری کرنے والے؟ تو اللہ نے فرمایا عالمین کی، فرشتوں کا ایک عالم ہے، انسانوں کا ایک عالم ہے، جنوں کا ایک عالم ہے، حیوانوں کا ایک عالم ہے، نباتات کا، اگنے والی چیزوں کا ایک عالم ہے، جمادات کا، پہاڑوں کا ایک عالم ہے، اوپری چیزوں کا ایک عالم ہے، نیچے کی چیزوں کا ایک عالم ہے، عرش کی ضرورتیں اللہ پوری کرتے ہیں، فرش کی ضرورتیں اللہ پوری کرتے ہیں، فرشتوں کی ضرورتیں اللہ پوری کرتے ہیں۔ تسبیح پڑھتے تھے تراوی میں، رب الملائکۃ والروح پڑھتے ہیں نا، فرشتوں کا رب، جبرائیل کا رب، رب العرش الکریم، عرش کریم کا رب، رب السماوات آسمانوں کا رب، ورب الارض زمین کا رب، اعبد ربکم تمہارا رب، اعبد ربک اے حبیب صلی اللہ علیہ وسلم آپ کے رب، اقرأ بسم ربک، اے حبیب صلی اللہ علیہ وسلم اپنے رب کے نام سے پڑھیے، رب العالمین تمام چیزوں کا رب، رب بولے تو ضرورتوں کا پورا کرنے والا. ہم لوگ کیا ترجمہ کر رہے ہیں اس کا، پالنے والا. پالنے والا بولے تو کھلانا پلانا، بس اتنا ہمارے ذہنوں میں ہے. دنیا بھی لین میں گھسے تو ذرا پکڑ کے دیے تو کہاں کی چلے جاتے، یہ دین کی لین میں کھول کھول کے بھی سنا ہے تو چل رہا ہی نہیں ذہن. سب کی ضرورتوں کے پورا کرنے والے وہ ہیں، یہ ہاتھ باندھ کے اللہ کے سامنے بولتے ہیں. لیکن جب ضرورت پڑ گئی تو یہ ضرورت پورا کرنے سے متعلق خیال جو ہے اس کی طرف جاتا ہے جس کی ضرورتیں دوسرا پوری کر رہا. فلانا کام پیش آ گیا نا، انہیں کر سکتا وہ کام. فلانا مسئلہ آ گیا نا، انہیں حل کر سکتا وہ کام. الحمدللہ رب العالمین کا جملہ توحید کو سمجھا رہا نہیں سمجھا رہا؟ ایک اللہ ہی کے ہاتھ میں سب کچھ ہے، وہی سب کی ضرورتوں کے پورا کرنے والے ہیں. اور اگر توحید نہیں ہے اپنے پاس تو پھر کچھ بھی نہیں ہے سمجھو. اس لیے کہ اسلام کی سب سے پہلی اور بنیادی جو تعلیم ہے وہ توحید کی تعلیم ہے. اسی لیے حضرت سیدنا عبد القادر جیلانی رحمۃ اللہ علیہ اپنے بیٹے کو نصیحت کرتے ہوئے فرماتے ہیں، کیا اپنے بیٹے کو وصیت کر رہے ہیں؟ کون؟ پیرانے پیر حضرت سیدنا عبد القادر جیلانی رحمت اللہ علیہ، بہت بڑے بزرگوں میں سے ہیں. ہزاروں لوگ ان کی ایک ایک مجلس میں گناہوں سے توبہ کرتے تھے، وہ اپنے بیٹے کو نصیحت کر رہے ہیں، تم پر لازم ہے کہ اللہ کا خوف دل میں رکھو، اس کی اطاعت کرتے رہو، یعنی اللہ کا جو حکم ہے اس کو پورا کرتے رہو، اللہ کے سوا کسی کا خوف تمہارے دل میں نہ ہو، اللہ کے سوا کسی سے امید نہ لگاؤ، اپنی تمام حاجتیں اللہ کے سپرد کرو، اسی سے اپنی ضرورتیں مانگو. اللہ کے سوا کسی پر بھروسہ نہ رکھو، بھروسہ صرف اسی ایک ذات پر ہو، اس کی ذات تمام عیبوں سے پاک ہے. پھر کہتے ہیں توحید توحید توحید، یہ ان کا جملہ ہے، یعنی توحید کو مضبوطی سے پکڑے رہو. ایک اور جگہ فرماتے ہیں، یا بنی لا تصف احدا سوى اللہ، اے میرے پیارے بیٹے اللہ کے سوا کسی پر بھروسہ مت کرو. اذا سألت فاسأل اللہ، جب سوال کرو تو بس اللہ سے سوال کرو. واذا استعنت فاستعن باللہ، جب مدد طلب کرو تو اللہ سے طلب. انہوں نے یہ تعلیم دی، اب اگر ہم ان کی یہ تعلیم نہیں لیے تو انہوں ہمارے سے خوش ہو جائیں گے. اب یہ تعلیم انہوں نے کہاں سے دی؟ تو یہیں سے دی. سورہ فاتحہ کی پہلی آیت خود بتا رہی ہے کہ ساری ضرورتیں سب کی پوری کرنے والے اکیلے اللہ ہیں. دیکھو الحمدللہ رب العالمین کی جب تک معنی نہیں معلوم تھے سمجھ میں نہیں آیا تھا کہ ہم لوگ کیا بول رہے ہیں، لیکن جب الحمدللہ رب العالمین کے معنی سمجھ میں آئے تو اب سمجھ میں آ رہا ہے کہ اس میں تو توحید کی اعلیٰ درجے کی تعلیم ہے. बात यह है कि एक ही देने वाला है, बाकी सब लेने वाले। सबको उन्होंने बनाया ना, बाकी सब तो बने हुए हैं, बनाने वाले वो हैं। और समझ में आने के बाद से बोलते हैं, बने हुए से बनता नहीं, बनाने वाले से बनता है। मजबूती से थामना तो ही जितनी पक्की, बस मुस्तकबिल उतना अच्छा। अब जरूरतें जो हमारी हैं, जरूरतों का पूरा करने वाला बोले तो, हमारे जहन में जरूरतें बोले तो क्या है, रोटी कपड़ा मकान, बहुत हो गया तो जरूरतों में सवारी, बस इतना जहन चलता। अवाम का भी, खवास का भी, रियाया का भी, हुकूमतों का भी। इसी वास्ते वो इलेक्शनों में क्या नारा लगाते वो लोग, हमारे को वोट दो, हम रोटी कपड़ा और मकान का इंतजाम करेंगे। हुकूमत बनाने वालों का नारा है रोटी कपड़ा और मकान। हमारे हजरत सूफी साहब रहमतुल्लाह अलैह के खलीफा थे, वो फरमाते थे हम ये नारा लगाएं, क्या बंदों का नारा क्या होना चाहिए, अल्लाह रसूल और कुरान। हुकूमतों का नारा है रोटी कपड़ा और मकान, अपना क्या नारा लगाना, अल्लाह रसूल और कुरान। इसमें है कामयाबी। जरूरतें हमारी रोटी कपड़ा और मकान से नहीं है, हुकूमतें सांसा दे सकते हैं, सांसा नहीं। सांस सांस हुकूमत दे सकती है, आंख में बिनाई दे सकती है, कानों में सुनने की ताकत दे सकती है, जबान में बोलने की ताकत दे सकती है, दिलों में धड़कन दे सकती है, ये पूरे दिन में चमकने वाला इतना बड़ा गोला दे सकती है, पूरी दुनिया को रोशन किया हुआ है, कितने वाट का होगा। और अगर उन्होंने लगा देते मीटर, तो ऐसी सूरत में सोचो क्या होता हमारा तुम्हारा। हवाओं का निजाम हुकूमत कायम कर सकती है, बारिशों का निजाम कायम कर सकती है। ये जितनी चीजें मैं गिना रहा हूं, ये सब हमारी जरूरतें हैं नहीं है, छोटी जरूरतें हैं बड़ी, ये जरूरतें कौन पूरी कर रहा। अंदर पंखा लगाना अल्लाह, सांस हवा खींच रहा, फिर तेरा पंखा है नहीं, पंखे के सर के जो पत्तियां उसके, ये जरूरत कौन पूरी कर रहा। जो कुछ पानी है वो हम पीते करते हैं, उसको फिल्टर कौन कर रहे हैं, सारी बेहिसाब हमारी जरूरत है, एक नहीं दो नहीं। इतने इलाके हैं जहां अल्लाह ताला ने पानी नहीं भेजा तो हुकूमत भी पानी नहीं दे सक रही, ये उनका निजाम है। समंदर कहाँ है, हैदराबाद की सरजमीन कहाँ है, आफ्ताब कहाँ है, करोड़ों मील दूर है यहां से, सूरज की रोशनी समंदर पे, उसकी गर्मी से बुखारात उठते हैं धुएं की सूरत में, परवरदिगार उनको तह पर तह जमा करते हैं, वो पानी का बादल बन जाता है, हवा को हुक्म देते हैं इसे लेके जाओ, अब वो टैंकर पानी का फजाई टैंकर है, हवा को अल्लाह ने हुक्म दिया कि इसे ले जाओ, अब वो समंदरों से उठता है, पूरे रियासतों से होता हुआ, अब हवाई लेके जा रहे तो सीधा लेके जाना था ना, हैदराबाद के उफुक पर लाकर परवरदिगार यहां खड़ा कर देते हैं और कहते हैं कि अब बरस जाओ तो अब बरसता है। ये जरूरतें कौन पूरी करते हैं, एक जरूरत है हमारी, हजारों जरूरतें हैं और हर जरूरत को कौन पूरी कर रहे हैं, परवरदिगार ही पूरी कर रहे हैं। वही सबक है अल्हम्दुलिल्लाह रब्बिल आलमीन। देखो एक माना क्या समझ में आए, क्या क्या समझ में आ रहा, तवज्जो जब नहीं करते हैं तो कुछ नहीं मिलता, طلب ہوتی ہے، توجہ ہوتی ہے، تو پھر ایک مجلس بھی آدمی کی زندگی کو صحیح کرنے کے واسطے کافی ہو سکتی ہے. زندگیوں کی زندگیاں گزر رہی، توحید سمجھ میں نہیں آ رہی، جبکہ سب سے پہلا حکم توحید ہی کا ہے، سارے اعمال توحید کے رہنے پر ہی قبول ہیں. اگر توحید نہیں ہے تو کوئی عمل بھی اللہ کے پاس نہ ملے قبول نہیں. اور اگر سمجھ میں آئے تو اچھا ہے. میں جو گھر سے مسجد کو آیا، آنے کے واسطے بھی بہت چیزوں کی ضرورت تھی نا. میں گھر سے مسجد کو آیا تو آنے کے لیے بھی تو بہت سی چیزوں کی ضرورت ہے. آنے کے واسطے طاقت چاہیے، آنے کے واسطے ارادہ چاہیے، آنے کے واسطے علم چاہیے، آنے کے واسطے نظر آنا چاہیے، آنے کے واسطے زندگی چاہیے، ہے نا. پھر ان سب کے ساتھ میں آنے کے واسطے توفیق بھی چاہیے. یہ ساری ضرورتیں کون پوری کر رہے ہیں؟ اللہ کا حکم پورا کرنا ہے کا شعور آنا چاہیے. اللہ نے حکم دیا نماز کا، نماز مجھے ادا کرنا ضروری ہے کہ میں بندہ ہوں. اب آگے میں نیت کر رہا ہوں تو نیت کرنے کے واسطے زبان چاہیے، زبان میں بولنے کی قوت چاہیے، تکبیر کے ہاتھ اٹھانے کے واسطے، تکبیر کے لیے ہاتھوں میں قوت چاہیے، جیتوں میں لچک چاہیے. یہ ساری ضرورتیں کون پوری کر رہے ہیں؟ ایسا سوچنا، پھر دیکھو کتنی محبت پیدا ہوتی ہے اللہ سے. جب ضرورتیں پوری کرنا سمجھ میں آئے گا اور اپنی محتاجی سمجھ میں آئیں گی، اسی لیے کہتے ہیں کہ جتنی اپنی محتاجی اپنے اوپر کھلے گی، جتنا اپنا ضرورت مند ہونا اپنے اوپر کھلے گا، اسی اعتبار سے ان کی عطا بھی سمجھ میں آئے گی، اور جس قدر ان کی عطا سمجھ میں آئے گی اسی اعتبار سے ان کے آگے جھکنا اور انہیں سے مانگنا آدمی کے واسطے آسان ہو جائے. الحمدللہ رب العالمین، پورا نہیں ہے، تھوڑا ہے. اس وقت میں بول رہا ہوں، بولنے کے واسطے کچھ بھی نہیں ہونا. یہ ضرورتیں کون پوری کر رہے؟ آپ سن رہے ہیں، سننے کے واسطے کچھ بھی نہیں چاہیے، بہت کچھ چاہیے. یہ ضرورتیں کون پوری کر رہے ہیں؟ بندہ تو اتنا محتاج ہے، اتنا محتاج ہے، اللہ بھی اللہ کے بغیر نہیں بول سکتا، اتنا محتاج ہے بندہ. ابھی الحمدللہ رب العالمین ایسے سوچ کے بولیں گے تو دیکھو نماز کیسی ہوں گی. اول تو آ رہے نہیں، آئے تو یہ چاہ رہے ہیں جتنا جلدی چھٹی ہوگی اچھا ہے، اور اس کا مشاہدہ رمضان میں دیکھنے کو ملتا. فاسٹ حافظ صاحب رہنا بالکل، ایکسپریس رہنا بالکل، آدھے گھنٹے میں 20 رکعت بھی ہونا، سوا پارا بھی ہونا. اور اگر کوئی امام صاحب ذرا سمجھدار قسم کے ذرا اچھا پڑھائے، بجائے آدھے گھنٹے کے ڈیڑھ گھنٹہ لگ گیا، اب جا کے دوسرے دن صبح میں ملتے، ملاقاتیں کر لیتے، تم کہاں پڑے ذرا بھی فلاں جگہ، تم کہاں پڑے فلاں جگہ، اتنی دیر لگی تو ڈیڑھ گھنٹہ لگا دیا، بھائی کیا بولنا تم. ارے میں وہاں گیا تھا، کیا حافظ صاحب ہے پوچھو مت، شروع کرے تو رکتے ہی نہیں، آدھے گھنٹے میں فنش، راضی وراضی سب ختم. ایسا کل سے میں بھی بھائی چاہتا ہوں، یہ تعلق ہو گیا پروردگار سے، یہ عبدیت بھی، یہ بندگی. بات سمجھ میں نہیں آنے کی وجہ سے اللہ کی محبت دل میں نہیں آئی، اللہ کی بڑائی دل میں نہیں آئی، اللہ جل شانہ سے تعلق نہیں قائم ہوا، اللہ کون ہے پہچان نہیں سکے ابھی تک، اپنی حقیقت نہیں کھلی، اپنی محتاجی سمجھ میں نہیں آئی، ان کی ضرورتوں کا پورا کرنا سمجھ میں نہیں آیا. حیدرآباد میں ایک صاحب بنڈی پہ موز بیچتے تھے، معمولی سی بنڈی، غریب آدمی تھا بےچارا. کسی صاحب کو موز کی ضرورت پیش آئی، انہوں جا کے اس کے پاس ٹھہرے موز لینے کے واسطے، تو ذرا فرصت تھی شاید، اس کے حال احوال پوچھے، اس کیا رہے تھے، کتنے بچے ہیں تمہارے، روزانہ کا پورا ہو جاتا نہیں ہو جاتا، اس قدر کوئی بات کرے شاید. تو ان بولا وہ مول صاحب بات اصل میں یہ ہے کہ میرے پاس جوان بچی ہے اور رشتہ بھی آ رہا مگر میرے پاس ہے کچھ نہیں, تو جو بھی اس کے ذریعے سے مل جاتا ہے روٹی چٹنی کا انتظام گھر میں کر لیتا ہوں, باقی کچھ بھی نہیں ہے میرے پاس. اب میرے کو وہ فکر درمنگی رہے کہ اب یہ بچی جوان بھی ہو گئی, اس کا رشتہ بھی آ رہا, اب ایسی صورت میں اس کی شادی کرنے کے واسطے تو بہت سرمایہ چاہیے, میرے پاس کچھ ہے نہیں, کیا کروں, بس یہ ٹینشن ہے میرے کو. کچھ ایسا انداز سے بولا کہ وہ بےچارے جو موز خریدنے گئے تھے انہوں متاثر ہو گئے, رام آ گیا بےچارے کو اس کی حال پہ. تو اس نے یوں کہا کہ اچھا تم فکر مت کرو, بچی کی شادی کے سلسلے میں فیصلہ کر لو, پورا انتظام الف سے وسلام تک میں کر دیتا ہوں. الف سے وسلام بولے تو بچے آج کل الف با تا سا پڑھ رہے نہیں, پہلے الف بے پے تے سے پڑھتے تھے تو پھر آخر میں وسلام رہتا تھا, اب وہ پڑھ رہے نہیں, اب اے بی سی ڈی پڑھ رہے ہیں, اس واسطے ان کو ان کی زبان میں بولنا پڑتا کبھی کبھی. تو وہ موز والے صاحب بولے اے ٹو زیڈ میں انتظام کرتا ہوں, کچھ ایک پیسے کی تم کو فکر کرنے کی ضرورت نہیں. بول کے بےچارا پورا انتظام کر دے کے اس سے بولا موز والے سے, میاں دیکھو شادی بھی عبادت ہے, یہ بھی اللہ کے احکام میں سے ہے, اپن شریعت کے مطابق سنت کے مطابق پیارے نبی علیہ الصلوۃ والسلام کے طریقے کے مطابق کرنا, مسجد میں نکاح کریں گے سادگی کے ساتھ میں کریں گے, دکھاوا شو پٹ اپ ناچ گانا یہ وہ نہیں ہوگا, ایسا نہیں کرنا چاہیے. بولے تو موز والا کیا بولا, یوں کہہ رہا پورا انتظام آپ کرے, اس وقت آپ جیسا بولے ویسا کر. میرے کو جب معلوم ہوا میں بھی تھوڑی دیر سوچ میں پڑ گیا, اتنی سمجھ بھی عام طور پر لوگوں کو نہیں ہے جتنی سمجھ وہ ایک موز والے کو. موز والا یوں کہہ رہا ہے کہ پورا انتظام آپ کرے ہیں, تم بولے جیسا کرتا ہوں. اب ہم یہ کہہ رہے ہیں کہ پوری ضرورتیں اللہ پوری کرتے ہیں, اللہ بولے جیسا سننا کہ نہیں سننا, اس کی موٹی بات نہیں سمجھ میں آ رہی. سب ضرورتیں تو وہی پوری کرتے ہیں نا, الحمدللہ رب العالمین میں تو وہی تو ہے بیان کیا ہوا. دیکھو ایک الحمدللہ رب العالمین کی چھوٹی سی آیت مقدار کے اعتبار سے کیا چھوٹی سی ہے, مگر معنی کے اعتبار سے اگر سمجھ میں آیا تو آدمی پوری طریقے سے اللہ کا فرمانبردار بن جانے کے واسطے کافی ہے کہ نہیں ہے. دوسری آیت ہے الرحمن الرحیم, عام رحمت والا خاص رحمت والا, دنیا میں رحمت کرنے والا آخرت میں رحمت کرنے والا, دنیا دینے والا دین دینے والا, سامان دینے والا ایمان دینے والا. عام رحمت خاص رحمت بولے تو سمجھ میں آ رہا, آنکھیں تو سب کو ملی, مسلمان کو ملی, کافر کو ملی, یہودی کو ملی, نصرانی کو ملی, اللہ کو ماننے والے کو ملی, نہیں ماننے والے کو ملی, یہ عام رحمت ہے. لیکن اللہ نے مجھے آنکھیں دی, یہ جو اعتقاد ہے یہ جو ایمان ہے یہ خاص رحمت. جب انہوں نے مجھے دی ہیں یہ آنکھیں تو ایسی صورت میں میرا کام ہے ان کی مرضی کے مطابق ہی میں اپنی بینائی کا استعمال کروں, یہ خاص رحمت. اس کے بعد کی آیت ہے مالک یوم الدین, بدلے کے دن کا مالک ہے, یہ سب کچھ دیا اتنی ساری رحمتیں کرا تو پوچھیں گا نہیں پوچھیں گا کیا کرے, بول گئے سب کو بلائیں گے اللہ تعالیٰ کو, سب جائیں گے کوئی صاحب بھی نہیں چھوٹیں گے, کہیں غلط سے بھی رہ جائیں گے کہیں چھپ جاؤں گا, بول کے سارے لوگوں کو جمع کریں گے, حضرت آدم علیہ السلام سے لے کر قیامت تک پیدا ہونے والے جتنے انسان ہوں گے سب کو وہاں حاضر ہونا ہے. دوبارہ اٹھائیں گے پروردگار, جہاں موت آ جاتی ہے جسم پر پھر دوبارہ اٹھائیں گے, ان کی قدرت سے کچھ مشکل ہے نہیں تو بنائے, ہے نا, تو پھر دوبارہ بنانا کیا مشکل ہے. ساری بہنیں بھی جب ہوں گی وہاں, سارے بھائیاں بھی, کوئی صاحب کوئی صاحبہ چھوٹنے والی نہیں ہے, نہ چھوٹا نہ بڑا, نہ امیر نہ غریب, نہ بادشاہ ना रियाया, कोई छूटने वाले नहीं। अब वहां परवरदिगार आलम पूछेंगे कि बताओ ये सब कुछ मैंने दिया था, तुमने क्या किया? मालिक यौमिद्दीन के माना बदले के दिन के मालिक, मालिक तो आज भी हैं, लेकिन यहां कोई ना कोई बोलता है ये मुल्क मेरा है, ये पट्टी मेरी है, ये प्लाट मेरा है, ये माल मेरा है, ये समंदर मेरा है, बोल रहे ना लोग है? किसका भी नहीं, मालिक हकीकी सिर्फ अब्ताला है। लेकिन वहां अल्लाह ताला पूछेंगे कि बताओ आज का मालिक कौन है, तो कोई बोलने वाला भी नहीं रहेगा, वहां कोई बोलने वाला भी नहीं रहेगा। अल्लाह ताला फरमाते हैं कुरान पाक में, लिमनिल मुल्क अल्यौम, आज बादशाहत किसकी है, कोई भी बोलने वाला नहीं है। तो अल्लाह ही फरमाते हैं लिल्लाहिल वाहिदिल कहार, तो उस दिन के मालिक है वो। दीन के माना बदले के भी आते हैं, मालिक यौमिद्दीन के माना बदले के दिन के मालिक हैं, यानी इंसानों को जो कुछ परवरदिगार आलम ने यहां दिया था, देने के बाद ये फरमाया था कि इसे ऐसा इस्तेमाल करना, ऐसा नहीं करना, ये अकीदा रखना, ये अमल रखना, ये अखलाक रखना, ये तरीके जिंदगी रखना, क्या किए थे ये पूछेंगे। अच्छा किए थे तो इनाम मिलेगा, खराब किए थे तो सजा मिलेगी। इस वास्ते मालिक यौमिद्दीन पढ़ते ही आदमी पे खौफ तारी हो जाना, अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान रहीम पढ़े तो उम्मीद, मालिक यौमिद्दीन पढ़े तो खौफ आ जाना। और ईमान खौफ और उम्मीद दोनों के दरमियान की हालत का नाम है। अल ईमान बैन अल खौफ व रजा, ईमान उम्मीद और खौफ के दरमियानी कैफियत का नाम है। अब जब ऐसा मान लेंगे परवरदिगार को और फिर ये समझेंगे कि मुझे जाके पूरी जिंदगी का हिसाब किताब देना है, तो सबसे पहली और बुनियादी चीज परवरदिगार आलम को जो बंदों से मतलूब है वो तौहीद है। इसीलिए फौरन क्या कहता है, इय्याका नाबुदु व इय्याका नस्तईन, हम तेरी ही इबादत करते हैं, तुझसे ही मदद मांगते हैं, ये माना है उसके। ये पढ़ने को पढ़ते हैं मगर समझ में नहीं आ रहा, ऐसा मालूम होता है हमारे तर्ज अमल से, ऐसा मालूम होता है कि तेरी भी इबादत करते हैं, तुझसे भी मदद मांगते हैं, ऐसा समझ में आ रहा हमारे तर्ज अमल से, ऐसा समझ में आ रहा। जबकि हम क्या कहते हैं, तेरी ही इबादत करते हैं, तुझ ही से मदद मांगते हैं। चुनाचे हजरत सैयदुना इब्ने अब्बास रजी अल्लाह अनुमा से मनकूल है कि उन्होंने इय्याका नाबुदु व इय्याका नस्तईन के माना बयान करते हुए यूं फरमाते हैं, नअबुदुका वला नअबुदु गैरका, नस्तईनुका वला नस्तईनु गैरका, यानी हम आप ही की इबादत करते हैं, आपके गैर की हम इबादत नहीं करते, और आप ही से मदद मांगते हैं, आपके गैर से मदद नहीं मांगते। सैयदना इब्ने अब्बास रजी अल्लाह अन्हु कौन है, एक अजीम उशान सहाबी है, कुरान पाक के माहिर हैं, मानी मफाहीम कुरान के सिलसिले में उनको मुफस्सिरीन में इमामत का मकाम हासिल है, इमामुल मुफस्सिरीन कहलाते हैं। उसका मफहूम ये बयान कर रहा है, एक बात यहां पहुंचकर ये भी जहन में रखें कि सूरह फातिहा की इब्तदाई तीन आयात में हम ऐसा अल्लाह की तारीफ कर रहे थे जैसा कि अल्लाह सामने नहीं बल्कि गायब है। सब तारीफ उस अल्लाह के लिए है जो तमाम आलमों का रब है, क्यों बोल रहे थे ना, ऐसा किसको बोलते हैं जो सामने न हो। जो रहमान है, जो रहीम है, जो बदले के दिन का मालिक है, यूं बोल रहे थे। इतनी बातें सुनने के बाद अब अल्लाह की जात इस दर्जे सामने आ जाती कि अब वो गायब में नहीं रहती, हाजिर में आ जाती है। अब यूं कहता है, इय्याका नअबुदु, ए अल्लाह हम तेरी ही इबादत करते हैं। देखो, अगर ऐसा सोचते हुए नमाज पढ़ेंगे तो नमाज कैसी होंगी, जाएंगा इधर उधर ख्याल। अल्लाह अकबर बोल रहे हैं, सीधा क्रिकेट के मैदान में चले जाए। हमारे साथियों में से एक साहब बोले, बहुत अहम में आज था मगर नहीं देखा, अल्लाह का फर्ज है। पहले बहुत था उसका वो था, लेकिन नहीं देखा। दुकान नमाज में एक साहब तो नमाज में दुकानों का हिसाब भी कर लेते थे। ईशा की नमाज को गए थे, इमाम साहब को भूल हो गई, 3 रकात पढ़ाया या 4 रकात। सलाम फेरने के बाद इख्तलाफ हो गया लोगों में, कोई बोल रहा 3 पढ़ाए, कोई बोल रहे 4 पढ़ाए, कोई बोल रहे 3, कोई बोल रहे 4। एक साहब पूरी कुव्वत से बोले, 3 ही हुए हैं, 4 नहीं। बोले, ऐसा कैसा कुव्वत से बोल रहे? बोले, तो मैं हर रकात में मेरी एक दुकान का हिसाब करता हूं, आज सिर्फ 3 ही दुकानों का हिसाब हुआ है। हमारी नमाजें ऐसी चल रही, लेकिन अगर इस माना की तरफ आप ध्यान देंगे, तवज्जो देंगे, इस मजमून की तरफ आप तवज्जो करेंगे, तो ऐसी सूरत में आप सोचिए कि नमाज कितनी अच्छी हो सकती है। उसलू के कुरान तो ये बता रहा है कि 3 आयात पढ़ने के बाद में परवरदिगार आलम आदमी के हुजूर में रहना चाहिए, सामने बंदा परवरदिगार आलम के सामने हो जाने का शोर बेदार होना चाहिए कि मैं तो उनके सामने खड़ा हूं। अब इय्याका नअबुदु व इय्याका नस्तईन की तफसील वक्तन फवक्तन आपके सामने आती रही। इबादत, इबादत में क्या क्या चीजें, इबादत के सिलसिले में इमाम गजाली रहमतुल्लाह अलैह बहुत बड़े आलिम गुजरे। एहयाउ उलूमिद्दीन उनकी किताब है, एहयाउल उलूम बोलते हैं उस, इस्लामियात का बहुत बड़ा जखीरा है वो, गैर मामूली अहम तरीन किताब है, मगर बहुत जखीम है, कई जिल्दों में है। अपन लोगों को तो दिलचस्पी नहीं है किताबें पढ़ने से, इस वास्ते कि जो वक्त कुछ कर सकने के लिए मिल रहा वो वक्त हमारा फजूल कामों में लग जा रहा। तो इमाम गजाली रहमतुल्लाह अलैह लिखते हैं कि इबादत की 10 किस्में हैं, नमाज, रोजा, जकात, हज, तिलावत, हमेशा अल्लाह का जिक्र, हलाल रोजी की कोशिश, पड़ोसी के हुकूक का अदा करना, अच्छी बातों का हुक्म करना, बुरी बातों से रोकना, ये 10 किस्में हैं इबादत। अब जौन सी इबादत का जो वक्त हो उस वक्त में वो इबादत करना, नमाज के वक्त में नमाज, नमाज के वक्त में कारोबार नहीं, नमाज के वक्त में नमाज हो, अजान हो गई दुकान छोड़ना आ जाना। कोई तरतीब कर लेना चाहे तो यूं कर सकते हैं कि भाई एक जगह 1:30 बजे नमाज है, एक जगह 2 बजे नमाज है, तो 1:30 बजे वाली में एक आदमी आ जाए पढ़ ले, कुछ नमाज पढ़ के जाने के बाद में दूसरे आदमी को 2 बजे वाली नमाज में छोड़ दे, ये तो ठीक है, लेकिन ये कि दुकान ही को ना छोड़े, नमाज को छोड़ दे, ये नहीं। रोजे का जब हुक्म है उस वक्त में रोजा, साल में 1 मरतबा जकात का हुक्म है, साल में 1 मरतबा जकात, वो भी शौक से देना, रोजा रखे तो शौक से रखना, नमाज अदा करे तो शौक से अदा करना, जबरदस्ती नहीं, जबरदस्ती को तो हमारा हमको भी कोई अमल पसंद नहीं आता ना। अपने बच्चे को अगर अपन बोले कि बेटा जरा एक गिलास पानी लाओ, बच्चे का चेहरा खुशी से खिल उठा, उछलता कूदता भागा, बड़े शौक से हाथ धोए और गिलास अच्छा साफ किया और पानी सलीके से उसमें डाला, बहुत अदब से लेके आया, तो जितनी प्यास आपकी पानी पीने से बुझ सकती थी उससे ज्यादा उसकी अदा से बुझ जाती है ना। और कोई साहब बोले अपने बेटे से कि बेटा एक गिलास पानी ले आओ, क्या कह रहा, जब देखो कुछ ना कुछ बोलते रहते, चेहरे पे शिकन आ गए, पेशानी पे शिकन आ गए, चेहरा मुरझा गया, नाराजगी का इजहार हुआ, हाथ पटका पांव पटका गया, जबरदस्ती जाके एटी को पानी डाला, थोड़ा गिराया, थोड़ा उसमें गिराया, ले गया आगे सामने, पसंद आता है बाप को। तो काम तो करा मगर कैसा करा, बार समझ के काम करा, नागवारी के साथ काम किया, बोझ समझ कर, खुश दिली से नहीं किया तो हमारे खुद पसंद नहीं आता ना। अपने को नमाज को चलो बोले तो पिशाबी पे बाल आ जाते हैं, बड़ी मुश्किल से आ रहे हैं नमाज, शौक से पढ़ना चाहिए, शौक से करना चाहिए, इबादत पैदा करने का मकसद ही वो है कि इबादत करो परवरदिगार की, असल काम का वक्त है ना वो, जब इबादत का वक्त आ गया तो ये समझना चाहिए कि जिंदगी के असल काम का वक्त। ये तो ऐसा ही हुआ जैसे किसी नौशा को तैयार करे, बोले फलाने वक्त में तुम्हारी शादी है, ये असर के बाद में फलाई जगह पर, तो जब असर के बाद में निकाह खाने को हिजाब कबूल को जाने का नंबर आया, तैयार नहीं हो रहा हूं, ऐसा कहीं भी नहीं देखे होंगे आप, ज़ईफ भी रहो बीमार भी रहो उसके ऊपर सेहत दौड़ जाती है। ऐसे ही हमारा मकसद है जिंदगी क्या है, इबादत, अब इबादत का वक्त आया तो नागवारी कैसी, असल वक्त है वो तो, उसमें बोझ कैसा है तबीयत के ऊपर, मालूम यह हुआ कि अभी परवरदिगार की मारिफत नहीं हासिल हुई, अपनी हकीकत नहीं समझ में आई, मकसद जिंदगी खुला नहीं, कोई दूसरी चीज को मकसूद बना लिया जिंदगी। जकात देने का नंबर है, साल में एक दफा है, हर महीने में जकात दे बोले तो भी दे रहा था हमारे, अगर अल्लाह यूं फरमाते कि जो कुछ दिया है हमने दिया है इस वजह से तुम हर महीना जकात दो तो भी देना था, जैसे उन्होंने पैदा किया तो हमको रोजाना नमाज का हुक्म दिया, लेकिन उन्होंने कर्म करते हुए साल में एक दफा लाजिम किया। अब लोग जकात देने के वास्ते आगे पीछे होते साल में एक दफा की, वो भी कितनी देने का है, हिसाब समझ में आने के वास्ते बोल रहा हूं, 100 रुपये हैं साल तमाम, उसमें से 2.5 रुपये की जकात, 2 रुपये हटाने, जिसमें आजकल चाय वाय भी नहीं आ रही, इतने मिर्दार है जकात, मगर जो ही रमजान आता इतने सवाल आना शुरू हो जाते फोन पे, पूछो मत, उन सब फर्जा है फिर भी जकात वाजिब है क्या, घर में बच्चियां बैठी हुई हैं फिर भी मेरे को जकात देना जरूरी है क्या, इतना बोझ के खुद मत पूछो। हमारे पास अकाबिर और बुजुर्गों का हाल यह था कि जब भी उनके पास में कुछ भी पैसा आ जाता था तो उसमें से 2.5% निकाल देते, 100 रुपये किसी को भी ले तो जकात वाजिब नहीं होती मगर वो उसमें से 2.5 रुपये निकाल देते, मामूल था उनका। इसीलिए बाजे अल्लाह वाले ऐसे भी गुजरे हैं कि जब उनसे पूछे हजरत जकात का मसला क्या है, हिसाब क्या है, निसाब क्या है, मसला क्या है, तो बोले भाई मेरे से पूछे तो मेरे पास तो मसला ये है कि इतने पैसे जमा होने देना ही नहीं कि जकात वाजिब हो। उनका अपना एक हाल था, हम आपको ये मशवरा नहीं दे रहे, ہم آپ کو یہ مشورہ نہیں دے رہے ہیں, ہم یوں کہہ رہے ہیں کہ اگر اللہ نے دیا ہے تو اس میں سے جتنی زکات نکالنے کا حکم ہے اتنی زکات شوق سے نکال دو. 40 لاکھ دیے اللہ میاں, 1 لاکھ نکالنا ہے. اس کے بعد میں کوئی سید آ گیا ضرورت مند, اس کو بھی دے دو. زکات دے دیا نا, آپ کہاں سے دینا بول کے پوچھتے, بہت سارے لوگ پوچھتے ہیں, کوئی ایک پوچھ رہا ویسا بھی نہیں. زکات دے دیا نا, آپ کہاں سے دینا بول کے پوچھتے, میں فوراً جواب دیتا ہوں 39,000 میں, 39 لاکھ میں سے لینا. 40 لاکھ میں سے زکات کتنی ہے؟ 1 لاکھ, وہ تو نکال دیے. اب کوئی ضرورت مند سادات کرانے کا حاضر آ گیا, بےچارا بیمار ہے کمزور ہے, بولتے زکات نکال دیے, اب کہاں سے دینا بول کے پوچھتے, فوراً میں بولتا ہوں 39 لاکھ میں سے دینا. ایسا بولتا ہے جیسے اس کے پاس بھی کچھ خیچ نہیں. یعنی اللہ کا حکم پورا کرنے, اللہ کے بندوں کی خدمت کرنے, اپنی آخرت کو بنانے سنوارنے کے سلسلے میں اس درجے آدمی کوتا ہو جاتا ہے کہ عبادت, ہم اللہ ہی کی عبادت کرتے ہیں, اور عبادت کی شکلوں میں سے ایک شکل زکات کی ہے. سال میں ایک مرتبہ فریضہ آ رہا, اور وہ فریضہ ادا کرنے کے سلسلے میں بھی آدمی آگے پیچھے ہو رہا ہے. حج بھی عبادت ہے. یہ کیسی عبادت ہے؟ زندگی میں ایک مرتبہ فرض. اگر صاحب استطاعت ہے, پیسے والا ہے, تو زندگی میں ایک ہی دفعہ فرض ہے, مگر وہ بھی ادا نہیں کرتے لوگ. لکھ پتیاں ہیں, کروڑ پتیاں ہیں, نہیں جاتے آج. اور بعض بعض تو ایسے ہیں کہ بعض بچے, نوجوان بچے آ کے بولے, ہم لوگ بہت سالوں سے کوشش کر رہے ہیں, ہمارے ابا آج کو جا کے آنا بول کے, وہ تیاری نہیں ہوتے بولے. کئی کو معلوم نہیں ہو جانے کے بعد میں آتا ہوں کہ نہیں آتا ہوں. ارے ماں, جانے کے بعد میں نہیں آیا, کیا نقصان ہوا؟ تو بڑا خوش نصیب ہے وہ. تو اگر حالت احرام میں کسی کو موت آ گئی تو قیامت تک کے واسطے اس کے حق میں حج لکھا جاتا رہے گا, فرشتے اس کی طرف سے تلبیہ پڑھتے رہے گا. اور یہ ڈر رہے ہیں, فریضہ نہیں ادا کر رہے. کوئی اکا دکا رہتا ہے ویسا, اکثر نہیں رہتے. اکثر میں تو سب میں ماشاءاللہ جانے کا شوق ہے. بہت سارے لوگ ہیں, حج فرض ہو گیا, اگر بچیاں ہیں, 4 بچیاں, 5 بچیاں, 6 بچیاں ہیں, سب جا کے آیا تو کیسا, 1 بچی کا انتظام ختم ہو جاتا. ہوں اللہ کا فرض نہیں ادا کر رہے, جسے اللہ نے سب کچھ دیا وہ بھی زندگی میں ایک دفعہ کرنے کا ہے. عبادت کی ایک صورت ہے دوا میں ذکر کی, ہمیشہ اللہ کی یاد میں لگے رہنا. یہ سیکھنے کے واسطے آتے ہیں بزرگان دین کے پاس, اولیاء کرام کے پاس, اصلاحی تربیت میں, یہ مقصد کے واسطے آتے ہیں. ہمیشہ اللہ کی یاد دل میں قائم ہو جانا, جو کرو بولے وہ کرے تو قائم ہوتی, چلتے پھرتے, اٹھتے بیٹھتے, ہمیشہ اللہ اللہ بولتے رہنا, سانس اندر آ رہی باہر نکل رہی, اللہ کے شعور کے ساتھ میں آتے رہنا جاتے رہنا مسلسل, یہ بھی عبادت کی بہت اعلیٰ قسم ہے. حدیث میں آتا ہے پیارے حبیب صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اللہ کا ذکر اتنا کرو, اتنا کرو, اتنا کرو کہ لوگ تم کو دیوانہ کہیں. صبح سے لے کے شام تک پیسوں کا ذکر کر رہے ہیں, صبح سے لے کے شام تک کاروبار کا ذکر ہو رہا, اور صبح سے لے کے شام تک ان کے اوپر ان کے اوپر تبصروں اور تذکروں کا سلسلہ چل رہا. سب نقصان دینے والی چیزیں ہیں. وہ نقصان دینے والی چیز کر کے آدمی کو احساس نہیں ہو رہا. اللہ اللہ کرو بولے تو پتہ نہیں لوگوں کے ذہنوں میں کیا تاثر پیدا ہو جاتا ہے. یاد الہی میں مستقل لگنے کی عادت ڈالنا, یہ بھی عبادت کی قسم ہے. حلال روزی حاصل کرنے کی کوشش, یہ بھی عبادت ہے. اللہ کا حکم ہے نا, کلو من طیبات ما کسبتم, جو پاکیزہ چیزیں تم نے کمائی ہیں وہ کھاؤ. اللہ کا حکم ہے, اللہ کا حکم پورا کریں گے تو عبادت نہیں بنیں گے. عبادت تو اللہ کے حکم کو پورا کرنے کا نام ہے. इसीलिए जो नौजवान बच्चे ऐसे हैं जो कमाई धमाई से मुतालिक जी जान चुराते हैं, माँ बाप के लिए बोझ बने हुए हैं। अक्सर लोग माँ बाप आके बोलते क्या बोलना मौलाना साहब, कमाता नहीं बोले। अब वो बच्चों को ले लेके आए तो उसको समझाते कि बेटा अब तक तुम्हारे को बचपन से लेके अब तक तुम्हारे पीछे दिन रात एक कर दिए, अपने हड्डियां गुला दी, हड्डियां कमजोर कर दी, अपने हड्डियों में गुदा गुला दिया तुम्हारे पीछे, रात का आराम उन्होंने कुर्बान कर दिया तुम्हारे पीछे, दिन का चैन उन्होंने खत्म कर दिया तुम्हारे पीछे। तुम बीमार हुए तो तुम बीमार नहीं हुए, तुम्हारे माँ बाप बीमार हो गए, तुम्हारे को उतने बेचैनी नहीं हुई बीमारी से जितनी तुम्हारे माँ बाप को हो गई। इतनी मेहनत उन्होंने तुम्हारे पीछे की, बचपन से पाला पोसा बढ़ाया, तुम्हारे हर दुख दर्द में तुम्हारा साथ दिया और दुख दर्द को दूर करने की कोशिश की। अब तुम जो बड़े हो गए, कुछ करने धरने के लायक और काबिल बन गए, अब तो तुम्हारा काम यह था कि तुम अपने माँ बाप से यूं कहते अब आप लोग आराम से रहो, अल्लाह आपको जज़ाए खैर दे, आपने हमारे पीछे बड़ी मेहनत फरमाई, इस वक्त में अब हमारे होते हुए आपको कोई जहमत करने की जरूरत नहीं, मेरी ख्वाहिश व आरज़ू ये है कि आप बस अल्लाह अल्लाह करते हुए इत्मीनान से आराम से वक्त पे खाओ, वक्त पे सो, आराम से रहो, जो जरूरत है इंशाअल्लाह वल अज़ीज़ मेहनत करके कोशिश करके पाकीज़ा कमाई के जरिए से मैं आपकी जरूरतों को पूरा करने की कोशिश करूंगा, बोल के ये बोलना। हमारे हैदराबाद के बच्चों का भी मिजाज अजीब गरीब किस्म का हो गया, जैसा मौका मिला वैसा कारोबार कर लेना, जितनी सलाहियत है वो हिसाब का कारोबार कर लेना, खोलूंगा तो करोड़ों की खोलूंगा दुकान, नहीं तो नहीं खोलूंगा, अजीब मिजाज बना हुआ है। तो ऐसी सूरत में ये जो इबादत का हिस्सा है कैसे आ जाएगा जिंदगी में। हम ये चाहते हैं कि हमारे पास की मजलिस में आने वाले नौजवान लोगों के माँ बाप मिलके बोलना हमारे को, बोले साहब क्या सुना है आप हमारे बच्चों को, अब तक तो उसकी वजह से हम लोग बहुत परेशान थे, अब उसकी वजह से हमारे को इतना सुकून मिल रहा है, इतनी राहत मिल रही है, इतना चैन मिल रहा है, कुछ मत पूछो, ये इतना देना आगे लोगों। मगर अब तक कोई दिया नहीं, वजह उसकी ये होंगी कि तुम लोग शुरू से ही उनके आराम और राहत का ख्याल रखते होंगे, उनको पेश ही नहीं आई ऐसी हालत तो कहीं कोई शिकायत करेंगे। बहुत बड़ी इबादत है हलाल रोजी की कोशिश भी, अपने माँ बाप की खिदमत, अपने बीवी बच्चों की खिदमत, अपने लिए अपने जरूरियात की तकमील के सिलसिले में हुदूद के साथ, अल्लाह का कोई हुक्म टूटने नहीं पाना, ये भी अल्लाह का हुक्म है, एक हुक्म की वजह से दूसरा हुक्म नहीं टूटना, जैसे आजकल अक्सर व्यापारियों का टूट रहा है, कारोबार में है तो बोले मियां नमाज पढ़ो, नमाज का वक्त हो गया, बोले तो कमाना भी फर्ज है, निमालूम तुम्हारे को बोलते फर्ज के, अगर उसको सही मालूम रहता तो उन्हें ऐसा बोलता नहीं था, ऐसा बोल के वो अपनी जहालत जाहिर कर रहा, नादानी बतला रहा है वो, जिसे ये तमीज ही नहीं है कि कौन सा हुक्म किस वक्त का है। और इबादत नाम सिर्फ एक हुक्म को पूरा करने की सूरत अख्तियार कर देगा नहीं है, इबादत एक हकीकत है, जिस वक्त में अल्लाह का जो हुक्म है वो हुक्म पूरा करने का नाम इबादत। पड़ोसी के हुकूक की अदायगी, आस पड़ोस के लोगों के साथ अच्छे रहना, अपने हों पराये हों रिश्तेदार हों गैर रिश्तेदार हों, अरे के साथ अच्छे रहें, कम से कम उसका दर्जा ये है कि अपने से उनको तकलीफ नहीं पहुंचना, आला दर्जा ये है कि अपने से उनको राहत पहुंच जाए। अच्छी बातों का हुक्म करना, बुरी बातों से रोकना, ये भी इबादत का एक हिस्सा है। तो इय्याका नाबुदू व इय्याका नस्तईन में दो मजामीन है, एक है इबादत और एक है इस्तियानत। मगर अब चूंकि 4:30 बज रहे, इसकी बिना पर हम इसी पर आज अपने सबक का अख्तिताम कर रहे हैं। जो कुछ मुज़ाकरे में बात परवरदिगार आलम की तौफीक से आई है, अख्तारा जल्ल शानहु उसको सही ढंग से लेने, उसके तकाजों पर अमल करने की हम सबों को तौफीक अता फरमाए। اللهم لك الحمد كله ولك الشكر كله، اللهم إنا نسألك إيمانا لا يرتد ونعيما لا ينفد مرافقت سیدنا و نبینا محمد صلی اللہ علیہ وسلم فی اعلی درجت الجنہ جنت الخلد یا رب العالمین. اللہم انا نسألک الہدا والتقا والعفاف والغنا وصلی وسلم وبارک علی سید المرسلین. الحمدللہ.